SBS नेपाली रेडियो अनलाइन र मोबाइलमा
नमस्कार SBS नेपाली पोडकास्टमा स्वागत छ र अब पालो भएको छ गत सात दिन यता नेपालमा भएका घटनाहरू बारे जान्ने हाम्रो साप्ताहिक प्रस्तुति नेपाल डायरीमा सामग्री प्रस्तुत गर्दै हुनुहुन्छ नेपाल संवाददाता प्रतीक्षा दुलाल।
सुनसरीको देवानगंजमा आइतबार दुई समुदाय बीच भएको झडपमा एकजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार नौजना प्रदर्शनकारीलाई गोली लागेको र एकजना सुरक्षाकर्मी घाइते भएका छन्। प्रदर्शन सिराहा राजविराज र विराटनगरसम्म फैलिएको विवरणहरू आएका छन्। प्रहरीका अनुसार राति करिब 10:15 बजेतिर बोलबमका लागि कोशी ब्यारेजबाट जल लिएर हिँडेका हिन्दू धर्मावलम्बीहरूले बजाएको ठूलो ध्वनिको नियममा अर्को समुदायका व्यक्तिले विरोध जनाएका थिए। यसरी सुरु भएको विरोध भनाभन हुँदै खेलाठेलमा परिणत भएर झडपसम्म पुगेको हो। हिंसा बढ्दै गएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको थियो। यसैबीच गृह मन्त्रालयले उक्त घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई फिर्ता बोलाएको छ। घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा 5-सदस्यीय समिति गठन गरिएको छ। नेपालमा आर्थिक वर्ष 2082-83 12,00,000 भन्दा बढी विदेशी पर्यटकको आगमन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सो अवधिमा 12,09,000 विदेशी पर्यटक नेपाल आएका हुन्। यसैबीच सरकारले आउने दिनहरूमा धेरै खर्च गर्ने पर्यटक भित्राउने, उनीहरूको बसाइ अवधि लम्ब्याउने र नयाँ अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउने रणनीति लिइने बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। नेपाल भ्रमणका लागि आउने सबैभन्दा धेरै भारतीय पर्यटक रहेको बोर्डले सार्वजनिक गरेको तथ्याङ्कले देखाउँछ। यस अवधिमा करिब 3,00,000 अर्थात् कुल आगमनको करिब 25% भारतीय पर्यटक आएको देखिएको छ। दोस्रो र तेस्रोमा अमेरिका र चीन रहेका छन्। अस्ट्रेलियाबाट करिब 53,000 पर्यटक आएका थिए। यस आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटमा शिक्षा र स्वास्थ्यमा 3% समता कर लगाइएको थियो। सदनबाट बजेट भाषण मार्फत जानकारी आए ता शिक्षा र स्वास्थ्य जस्ता आधारभूत अधिकारमा कर लगाएको भन्दै यसको चौतर्फी विरोध हुँदै आएको थियो। सरकारले यस साता ती करहरू फिर्ता लिने जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत मङ्गलबार उक्त निर्णयबारे जानकारी दिएका हुन्। उनले अर्थमन्त्रीसँगको छलफलपछि कर फिर्ता गरेको जनाएका छन्। संसदबाट पारित बजेटको प्रावधान प्रधानमन्त्रीले परिवर्तन गर्ने निर्णय गरेका हुन्। यस्तोमा यस निर्णयलाई कार्यान्वयनमा ल्याउने बाटोबारे सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले भने,
आजबाट मन्त्री परिषदमा औपचारिक रूपमा यो निर्णय भइसकेपछि आजबाट कुनै पनि अस्पतालले अथवा विद्यालयले 3% शुल्क लिन मिल्दैन। आर्थिक ऐन 2083 दफा 18 उपदफा 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने।
नागडुङ्गा सुरुङ मार्गको सोमबार उद्घाटन गरिएको छ। सुरुङ मार्ग जापानी सरकारको सहयोगमा निर्माण भएको हो। यस अवधिमा नेपाली र जापानी इन्जिनियरहरूले भौगोलिक जटिलता लगायत COVID-19 महामारी जस्ता विपदको सामना गर्न परेको थियो। पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले नागडुङ्गा सुरुङ मार्ग सञ्चालनसँगै नेपालमा आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय सुरु भएको बताए।
Has stood as the western gateway of the Kathmandu Valley, and for just as long as one of the most congested and hazardous stretches on our national road network. Today, that chapter comes to a close.
सुरुङ मार्ग उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि जापानी राजदूत मायेदा तोरुले यो उपलब्धिलाई नेपालको पूर्वाधार विकासको इतिहासमा ऐतिहासिक क्षण रहेको बताए। साथै उनले नेपाल जापान मैत्री सम्बन्धको कसिलो कडीका रूपमा पनि चित्रण गरे। यस साता 3 अन्तर्राष्ट्रिय संस्थाहरूले नेपाल सरकारको न्यायपालिकाको स्वतन्त्रतालाई खतरामा पार्ने खालका गतिविधि गरेको दावी गर्दै यसप्रति चिन्ता व्यक्त गरेका छन्। एमनेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ ज्युरिस्टले एक संयुक्त विज्ञप्ति जारी गर्दै बहालवाला न्यायाधीशहरूलाई जबरजस्ती राजीनामा गर्न लगाएर वा उनीहरूमाथि महाभियोग लगाएर सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न राजनीतिक दबाव गरेको भन्ने विवरणहरू प्राप्त भएको जनाएका छन्। सरकारले संविधान र विधिको शासनको सिद्धान्त अनुसार आवश्यक हुने संसदीय विधिबाट संशोधन गर्नुको साटो संवैधानिक परिषद ऐनलाई कार्यकारी अध्यादेश मार्फत अनुचित रूपमा संशोधन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। नेपाली कम्युनिस्ट पार्टी नेकपा र नेकपा एमाले प्रदेश सरकार गठन र सहकार्यका विषयमा शनिबार 3 बुधे सहमति गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले सहमतिमा हस्ताक्षर गरेका हुन्। गत मार्चमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनको नतिजा सार्वजनिक भए त यी दुई दलबीच एकीकरण हुन सक्ने सम्भावना रहेको कतिपय राजनीतिक विश्लेषकहरूले बताइरहेका थिए। सहमति अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व नेकपा एमाले गर्ने र कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्नेछन्। यस्तै मधेस र गण्डकी प्रदेशमा भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरेर सरकारको निर्णय र सहभागिताको स्वरूप तय गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ। काला ताइक्वान्डो खेलाडी रेणु तामाङ 5 एसियाली पारा खेलकुदमा सहभागी हुने भएकी छन्। 5 एसियाली पारा खेलकुद जापानको आइची नायोगामा हुनेछ। तामाङले वाइल्ड कार्ड मार्फत आफ्नो सहभागिता सुनिश्चित गरेकी हुन्। उनले गत वर्ष दुबईमा भएको एसियन युथ गेम्समा K44 स्पर्धा अन्तर्गत महिला 47 केजी मुनि काश्य पदक जितेकी थिइन्। एसपिएस नेपालीका लागि प्रतीक्षा दुलाल, काठमाडौँ।
South Asian.
Your news from here
and hits from home.